وارسلنا الرياح لواقها فانزلنا من السماء ماء فاسقيناكم. اور بار بار یہ واٹر سائیکل کا تو قرآن کریم میں آتا ہے. واٹر سائیکل جو آج ہمیں پتہ چلا ہے کہ ایک واٹر سائیکل ہے جس سے بارشیں ہوتی ہیں, اور کیسے وہ سائیکل چلتا ہے, کیسے سمندروں سے پانی اٹھتا ہے, ہوائیں اٹھا کے لے کے جاتی ہیں, اس میں بھی بیلنس ہے. کئی ہوائیں لے کے یہ زمین کی اس سے لیئر سے ہی باہر نکل جاتی, نہیں اتنی بھی نہیں اوپر جاتی, اتنا بھی نہیں نیچے ہوتی کہ بالکل ہی ذرا سا ہی اوپر جائے اور 10-15 فٹ پہ جا کے بس وہیں پہ رہ جائے. بالکل بیلنسڈ, کہاں تک اٹھا کے لے کے جانا ہے پانی. تو یہ ہواؤں کو بھیجتے ہیں, ہم بھیجتے ہیں ہواؤں کو کہ وہ بوجھل بنا کے, بوجھل کیسے ہوتی ہیں کہ اس میں پانی اٹھایا ہوتا ہے نا بادلوں کا, بادلوں کو اٹھایا ہوتا ہے. فانزلنا من السماء ماء, پھر نازل کیا ہم نے آسمان سے اس پانی کو. فاسقیناکم, پلایا ہم نے تم کو اس سے, اس سے کس سے, اس پانی سے یعنی بارش سے ہم نے تم کو اس سے پلایا. اور آپ کو پتا ہے نا کہ جو ہم پانی یوز کرتے ہیں وہ کیسے ہوتا ہے, یہ کبھی آپ اس کو ضرور ذرا اس کے اوپر ریسرچ کریں, رب نے کیا نظام بنایا ہے ہمارے لیے. اور ہم تو کیا سوچ رہے ہیں, ہم تو بارش کا پانی نہیں پیتے, کہاں بارش کا پانی یوز کرتے ہیں, تو ایسے ہی گرتی رہتی ہے. تو یہ جو آپ کے واٹر ریزروائرز ہیں یہ کہاں سے آتے ہیں, یہ آپ دیکھتے نہیں ہیں جب کبھی بارش کم ہوتی ہے تو پھر وہ کہتے ہیں آپ زیادہ اپنے پودوں کو پانی نہ دیں, یہ نہ کریں, ہمارے واٹر ریزروائرز کم ہو رہے ہیں. وہ کہاں سے ریزروائرز ہوتے ہیں, یہ بارش ہے نا برستی ہے. اسی سے پھر آپ یہ بھی دیکھیں, یہ جو اللہ تعالیٰ نے نظام بنایا گلیشیئرز میں, گلیشیئرز پہ آپ پہاڑوں کے اوپر دیکھتے ہیں نا برف جمی ہوئی ہے, وہ اللہ نے, اللہ کا اسٹوریج سسٹم ہے, وہاں پہ اسٹور ہوتا ہے پانی. پھر وہ پانی تھوڑا تھوڑا کر کے, وہ بھی بقدر معلوم ہے, اللہ کو پتا ہے کس اندازے کے ساتھ کون سا بیلنس رکھنا ہے, تھوڑا تھوڑا کر کے پھر وہ ندی نالوں میں چشموں کی صورت میں وہاں پہ آپ تک پہنچتا ہے. ایک دم یہ پگھل جائیں, وہ کہتے ہیں نا آپ ساؤتھ پول کے اندر کتنی زیادہ وہ جلدی میلٹ ہونا شروع ہو رہا ہے, تو اگر اس طرح ہی چلتا رہا تو زمین پہ سیلاب آ جائیں گے اور کئی علاقے پانی کے نیچے چلے جائیں گے. تو اللہ تعالیٰ نے دیکھو کہاں کہاں پہ اسٹوریج کے نظام رکھے ہیں, وہاں پہ اسٹور ہوتا ہے پانی. اگر آپ کو کہہ دیا جاتا نا کہ آپ اتنا اسٹور کریں, ہم گھروں میں کیسے اسٹور کرتے, ہمارے تو نلکے چلتے ہیں تو پھر آتا ہے پانی, بس اتنا ہی ہمیں چاہیے ہوتا ہے, ہم کدھر اسٹور رکھتے اتنا زیادہ. اللہ تعالیٰ نے اسٹوریج سسٹم بنایا. پانی جو سمندر سے اٹھتا ہے وہ کھاری نمکین, اور جب سبحان اللہ بارش کی صورت میں آتا ہے تو میٹھا. کیسے نظام بنا لیا, تو وہ پھر نہ سڑتا ہے وہاں پہ, نہ بدبودار ہوتا ہے, نہ کچھ ہوتا ہے, وہ برف کی صورت میں وہاں پہ جمع ہوا ہے اور وہاں سے پھر وہ آتا رہتا ہے. اس سے ہم تمہیں پلاتے ہیں. وما انتم لہو بخازنین, تم تو نہیں اس کے لیے ذخیرہ کرنے والے, تم تو نہیں اس کو وہاں پہ سٹور کرتے, پہاڑوں کی چوٹیوں پہ جا کے آپ رکھتے ہیں کہ یہاں پہ سٹور کریں اور یہاں پہ برف کی صورت میں رکھیں, پھر اس کو پگھلاتا کون ہے, یہ پورا سال پانی کون وہاں سے ندی نالوں میں ڈال کے بھیجتا رہتا ہے. اللہ اکبر, تو دیکھو کیسے آسمان سے برساتا ہے, پھر زمین میں کئی جگہ پھر جمع ہوتا ہے یہ پانی, صرف اس کے اوپر نہیں جمع ہوتا گلیشیئرز کی صورت میں. گلیشیئر تو ہیں, واٹر اسٹوریج کے ٹینکس ہیں, وہ تو ٹھیک ہے, لیکن اس کے علاوہ ندی نالوں میں دریاؤں میں بھی اسی طرح آتا ہے اللہ تعالیٰ جو بارش برساتا ہے. کہیں کنواں آپ کھودتے ہیں اسے نکالتے ہیں, وہ اس لیے کہ اللہ نے وہاں پہ اسٹور کیا ہوا. اور اس سارے نظام سے ہی لائف کی سسٹیننس ہے, پانی کے بغیر تو وجود ہی نہیں نا کسی بھی جاندار کا. اس لیے اللہ تعالیٰ اپنی نشانی دکھاتا ہے کہ سائنس پڑھ پڑھ کے ہم ہلکان رہتے ہیں, مگر یہ بھی تو پہچانے کہ اس سارے کو پڑھ کے کہ یہ ہو جاتا ہے, وہ ہو جاتا ہے, وہ ہو جاتا ہے, خود تو نہیں ہو جاتا نا, کوئی طاقت ہے نا جو پیچھے کر رہی, اس تک نہیں پہنچتے. وَإِنَّا لَنَحْنُ نُحْيِي وَنُمِيتُ وَنَحْنُ الْوَارِثُونَ, اور ہم ہی ہیں جو زندگی دیتے ہیں, زندہ کرتے ہیں, اور ہم ہی ہیں جو موت دیتے ہیں. زندگی اور موت بھی کس کے ہاتھ میں, اے وہ رب, اس رب کو نہ پہچانے پھر کوئی, اور نہ اس سے تعلق رکھے اور نہ اس سے دوستی بنائے, تو وہ کتنا محروم ہے, سب کچھ اس کے ہاتھ میں ہی ہے. دیکھیں اب آپ سارے, یہ ساری آیتیں اگر آپ دیکھیں, کون سی چیز اب لیفٹ آؤٹ رہ گئی, کوئی بھی چیز نہیں. ہر چیز, چاہے پلانٹس لے لیں, آپ کی سسٹیننس کو کوئی سامان لے لیں, چاہے خزانے لے لیں, چاہے سب چیز, اور آخر میں زندگی اور موت بھی اس کے ہاتھ میں. आपको थोड़ा सा किसी का पता चले फलां मिनिस्टर बन गया, वो फलां गवर्नर बन गया, तो आप कहते हैं भाई उसके साथ जरा उसके घर मिठाई लेकर जाते हैं, जरा उसको सलाम दुआ करते हैं, जरा उसके साथ बना के रखो भाई। क्यों बना के रखो? इसलिए कि भाई वो एक पोजीशन के ऊपर पहुंच गया, कल को कोई काम पड़ सकता है ना। और वो रब जिसके हाथ में हर चीज है, आप उसके साथ बना के रखने का नहीं सोचते? ونحن الوارثون, और हम वारिस हैं। वारिस का मतलब क्या? वारिस कौन होता है? जब एक मर जाता है तो उसके पीछे जो रहने वाला होता है वो वारिस होता है, राइट? ऐसे ही हम सोचते हैं। तो इसी तरह इस दुनिया में जितनी चीजें हैं, चाहे वो आपके मकान हैं, जमीनें, जायदादें, सोना चांदी, जिनको आज आप इतना दिल से लगा लगा के रखते हैं, जेवर, जो भी चीजें, हम मर जाएंगे तो किसको मिलेगी? जो हमारे बाद नस्ल है, फिर वो मर जाएगी तो किसको मिलेगी? उनसे अगली नस्ल को। फिर वो मर जाएगी तो उसके बाद किसको मिलेगी? उनसे अगली नस्ल को। और इसी तरह चलते 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 एक दिन ऐसा भी आएगा कि कोई भी जिंदा नहीं रहेगा, सभी मर जाएंगे। असल फिर सब चीजों का मालिक कौन होगा? अल्लाह। जो अल्लाह ताला जब आसमान और जमीन को अपने हाथ में लपेटेंगे, जब पहला नुफ़ा फूंक दिया जाएगा, पहला सूर फूंक दिया जाएगा, तो अल्लाह ताला आसमान और जमीन को अपने हाथ में लपेटेंगे। अल्लाह ताला फरमाएंगे, कहाँ है दुनिया के बादशाह? ऐन अल जब्बारून, कहाँ है? और दुनिया के बादशाह कहाँ है? कोई भी नहीं होगा जो जवाब देगा। अल्लाह वारिस है, सब चीज उसके, उसको बिलोंग करती है, वही सब चीज का मालिक है। थोड़ी देर के लिए हमें मिल जाती है, हम सोचते हैं पता नहीं हम ही मालिक हो गए, ऐसा नहीं है। असल वारिस अल्लाह ही है, यानी एवरीथिंग बिलोंग्स टू हिम, और इन द एंड उसी के पास जानी है। जो हमारे पास है वो टेम्पररी है, वो अमानत है, और हमने अपने आप को मालिक बना लिया। अब वो तो थोड़ी देर के लिए नहीं, कोई किसी को चीज दे देता, ये लें जी आप थोड़ी देर, आप भी यूज कर लें और फिर वापस कर देना। इसी तरह ये सब चीजें हैं और इनके पीछे हम इतना लड़ रहे हैं। और नहनु वारिस, अल्लाह ताला फरमाते हैं हम है वारिस, सब मर जाएंगे तो सिर्फ बाकी रहने वाली रब की जात है, वही मालिक है सब चीजों का। वलकद अलिमन المستقدمین منکم ولقد علمنا المستأخرین, और अल्लाह ही जानता है तुम में से मुस्तकदिम कौन है, और अल्लाह ही जानता है तुम में से मुस्ताखिर कौन है। मुस्तकदिम और मुस्ताखिर का मतलब क्या है? अब इसके बहुत सारे माने बयान किए गए हैं और हम देख लेते हैं, मगर जो ज्यादा इसके अंदर राजे है वो फिर हम इंशाल्लाह देखेंगे। खदादा और इकरिमा फरमाते हैं कि मुस्तकदिमीन से मुराद वो लोग हैं जो आज तक पैदा हो चुके हैं, और मुस्ताखिरीन जो अभी पैदा नहीं हुए, यानी वो अभी पीछे रहने वाले हैं, ठीक है। इब्ने अब्बास और ज़िहाक कहते हैं मुस्तकदिमीन से मुराद वो लोग हैं जो मुर्दा हैं, और मुस्ताखिरीन से मुराद जिंदा लोग हैं। मुस्तकदिमीन कैसे वो बने? क्योंकि वो आगे चले गए ना, वो हमसे पहले अल्लाह के पास चले गए, और अभी हम जिंदा हैं, हम पीछे रहने वाले हैं। और इसी तरह मुजाहिद ने कहा कि मुस्तकदिमीन से मुराद वो लोग हैं जो पिछली उम्मतों के, और मुस्ताखिरीन से मुराद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के लोग हैं, ठीक है। और जो सबसे प्यारी बात है, एक अब उसकी तरफ आते हैं, और भी दो तीन और अकवाल हैं, लेकिन खैर उनको छोड़ के अब हम सिर्फ एक बात को और देखते हैं। आप इतने ही याद रख रहे हैं तो बड़ी बात है। हसन और कतादा ने कहा कि मुस्तकदिमीन से मुराद नेकी में आगे बढ़ने वाले हैं, नेकी में, अल्लाह की इताअत में, और मुस्ताखिरीन से मुराद है जो इसमें पीछे रहने वाले हैं। अल्लाह को पता है कि कौन है जो नेकी में आगे बढ़ रहा है तुम में से, और कौन है जो पीछे रह रहा है, जो सुस्ती कर रहा है। यानी साबिकून का भी पता है, जो बढ़ बढ़ के आगे बढ़ बढ़ के नेकियां करते हैं, जो नेकी के चांस को हाथ से जाने नहीं देते, जो इंतजार में रहते हैं कि कोई नेकी का मौका मिले, और कौन है जो डिले करते रहते हैं, पीछे रह जाते हैं, जो अल्लाह की नाफरमानियां करते हैं, वो डिले करते रहते हैं नेकी को, डिले करते रहते हैं, पीछे रहते हैं। और वाकई अगर इंसान देखे कितने ही नेकी के काम है जिनमें हम सुस्ती कर जाते हैं, अच्छा अभी करते हैं, अभी करते हैं, अभी करते हैं, अभी मौका, बस वो मौका गुजर गया, आप छोड़ो, یعنی کر سکتے ہیں لیکن ڈیلے. تو کبھی آپ نے سوچا کہ اللہ تعالیٰ کو اتنا بھی پتا ہے کہ ہم میں سے کون ہے جو آگے جا رہا ہے، جو ریس میں، یہ ریس ہوتی ہے نا، ریس میں جو آگے ہے، اور کون ہے جو پیچھے چل رہا ہے سلو سلو سلو، جو نیکی کر سکتا ہے بس سست ہے، نہیں کرنا چاہتا. تو کبھی آپ نے سوچا میں مستقدم ہوں یا مستاخر ہوں؟ صحابہ پتہ ہے کیسے ہوتے تھے؟ ایک دفعہ حضرت عمر کہیں سے گزرے، دیکھا کہ ایک بڑھیا ہے، اندھی ہے اور شاید بہری اور گونگی بھی تھی، مگر اس کا گھر صاف ستھرا اور اس کے پاس کوئی بھی نہیں تھا، سارا کام اس کے گھر کا ہوا. تو پوچھا کہ کون تمہارے گھر کا کام کر جاتا ہے؟ کہنے لگی کوئی صبح سویرے آتا ہے اور کام کر کے چلا جاتا ہے. تو حضرت عمر کو بڑا تجسس ہوا، اگلے دن دیکھا، چھپ کے دیکھتے رہے کہ بھی کون آتا ہے، دیکھا ابو بکر صدیق ہے، آتے ہیں اور اس کے گھر کا کام کر کے چلے جاتے ہیں. سوچا کل میں آ کے کروں گا، ان کے آنے سے پہلے ہی میں کر لوں گا. جب اگلے دن پہنچے تو دیکھا کہ ابو بکر صدیق کر کے بھی جا چکے ہیں. تو کتنے ہی مواقع آئے نا کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ سبقت لے گئے، سبقت لے گئے، اور حضرت عمر ان کے ساتھ مقابلے میں لگے رہتے تھے نیکیوں میں. تو نیکی میں سبقت لے جانا، اور ایک ہے نیکی کے معاملے کے اندر کنی کترانا ہمارے حالات میں، ایک ہے نیکی میں جہاں موقع ملے آگے بڑھنا، اور ایک ہے بہانے کرنا. اس سب کا علم اللہ کو. اور اتنی مجھے یہ پیاری بات لگی نا کہ جو جو نیکی میں آگے بڑھنے کی کوشش کر رہا ہے، دن رات لگا ہوا ہے، اللہ کو پتا ہے. جو بہت ہارڈ ورک کر رہا ہے، اللہ کو پتا ہے اس کا. اور یہ بات انسان کو بہت تسلی بھی دیتی ہے، بہت اچھی بھی لگتی ہے کہ اللہ دیکھ رہا ہے کہ میں کتنی کوشش کر رہی ہوں. صرف نیکی کرنا کافی نہیں ہے، یہ بھی ہے کہ آگے کون جاتا ہے اور پیچھے کون رہتا ہے. دوسرا بھی ہو سکتا ہے نیکی کر رہا ہو لیکن وہ پیچھے ہے. جیسے ایک کلاس میں ہی کچھ لوگ ہیں وہ فل نمبر لے رہے ہیں، آگے پڑھ رہے ہوں، اور کچھ ہیں پیچھے پیچھے سلو سپیڈ میں چل رہے ہیں. اللہ کو سب کا پتہ ہے کس کی کوشش کتنی ہے، کون ٹرائی ہارڈ کر رہا ہے، کون آگے بڑھنے کی مسلسل کوشش میں لگا ہوا ہے، کون بہتر سے بہتر کرنا چاہتا ہے، اور کون بس بہانے کرتا رہتا ہے، یہ ہو گیا وہ ہو گیا، میرے حالات، میرے فلاں، میں بس مجھے ہی پتا ہے. کون ایسا ہے؟ کسی کو بھی نہیں ہمیں بتانے کی ضرورت، کیونکہ وہ جس کے لیے کرنا ہے نا، وہ کہتا ہے کہ ہم جانتے ہیں، ہم جانتے ہیں اس بات کو، کسی کو بتانے کی ضرورت نہیں ہے، اللہ کو پتا ہے. وَإِنَّ رَبَّكَ هُوَ يَحْشُرُهُمْ، اور بے شک تیرا رب وہ اکٹھا کرے گا ان کو. کن کو؟ مستقدمین کو بھی اور مستاخرین کو بھی، سب اکٹھے ہو جائیں گے، سب ایک جگہ جمع ہوں گے. انہ حکیم علیم، بے شک وہ حکمت والا ہے اور علم والا ہے. پھر وہ اپنی حکمت کے ساتھ اور اپنے علم کے ساتھ فیصلے کرے گا کہ تم مستقدم ہو یا مستاخر ہو. وہاں پہ نہیں بہانے چلیں گے کہ نہیں جی میں نے ایسے تھا اور وہ تھا اور فلاں مجھے منع کرتا تھا اور فلاں میری مجبوری تھی. وہ باتیں اللہ کو ہی پتا ہے، اس کو ہی علم ہے کہ کس کی مجبوری واقعی ہے، کس کے بہانے، کون کتنا کر سکتا تھا لیکن اس نے نہیں کیا، کون کتنی آگے جا سکتا تھا مگر وہ چھوٹی ہی چھوٹی چیزوں کو بس مجبوری بنا کے اور ٹائم ویسٹ کرتا رہا. کوئی بھی کسی کے ساتھ 24/7 لگ کے اس کے اسکیڈول اور اس کی چیزیں نہیں دیکھ سکتا. یہ انسان کو خود فیصلہ کرنا ہے، میں کتنی آگے جا سکتی ہوں لیکن میں پھر بھی سستی کر جاتی ہوں، ابھی میرے پاس کتنا ٹائم ہے کہ جو میں ویسٹ کرتی ہوں ادھر ادھر، اور میں اس میں بھی نیکیاں کما سکتی ہوں. تو اس لیے یہ سب چیزیں آپ کو خود اپنے لیے فیصلہ کرنی ہے، میں پیچھے رہتی ہوں یا میں آگے ہوں. اور آگے اب کہانی شروع ہوتی ہے ابلیس کی، جو دشمنی اس نے انسان کے ساتھ کی. میں نے آپ کو پہلے بتایا کہ پہلے دو صورتوں میں ہم یہ قصہ پڑھ چکے ہیں، لیکن آپ دیکھیں گے کہ ہر جگہ پہ جب یہ قصہ آتا ہے تو ایک ڈفرینٹ एस्पेक्ट से हमारे सामने आता है। कहीं जगह पे एक चीज को हाईलाइट किया जाता है, कई जगह पे दूसरी चीज को हाईलाइट किया जाता है। और यहां पे ज्यादातर आप देखेंगे अल्लाह ताला और इब्लीस के दरमियान जो मुकालमा हुआ था उसको ज्यादा हाईलाइट किया गया और उस कन्वर्सेशन को यहां पे बयान किया गया। अब वो काफी लंबी कन्वर्सेशन है और अल्लाह ताला के साथ लंबी कन्वर्सेशन होने का मतलब ये नहीं है कि ये बड़ी अच्छी बात है कि अल्लाह के साथ देखो लंबी लंबी बातें हो रही है, इसलिए कि उसमें अल्लाह का गजब है। तो अब हम देखते हैं यहां से ये स्टोरी, इंसान की क्रिएशन की स्टोरी के उसके क्या स्टेजेस हैं, मैं कैसे बनी। असल में तो ये आदम अलैहिस्सलाम की तख्लीक की बात है और उसके बाद हमारे बाप आदम अलैहिस्सलाम इससे बने, तो जाहिर है इंसान बाकी भी एक बात है कि उन्हीं की औलाद है। तो अल्लाह ताला ने वो स्टोरी बयान फरमाई है यहाँ पे पहले शुरू में कि किस तरह से आदम अलैहिस्सलाम को अल्लाह ताला ने तख्लीक किया। वलकद खलकनल इंसान मिन सलसाल, अलबत्ता तहकीक हमने पैदा किया इंसान को, और मुराद कौन है, आदम अलैहिस्सलाम, मिन सलसाल खनकती मट्टी से, मिन हमा इम मसनून स्या गारे से जो इंसान की शक्ल के अंदर ढलने वाला हो। मसनून का एक ये भी माना है यानी कि जो ऐसा कि जो ढाली हुई, जैसे एक चीज को ढाल लेते हैं ना आप घर लेते हैं इस तरह, तो इस मट्टी में इंसान की सूरत ढाली गई या उसका जिस तरह समझ लें पुतला बनाया गया, ठीक है। और स्मेली भी इसका मतलब हो गया। तो अब ये आपको कहीं पे कुरान करीम में तीन मिलेगा, कहीं तीन लाजिम मिलेगा, कहीं हम मसनून मिलेगा, तो ये क्या बात है कि कहीं कुछ है कहीं कुछ है। तो असल बात ये है कि ये इंसान के डिफरेंट स्टेजेस हैं। इंसान का जो बेसिक इंग्रेडिएंट है वो है तुराब, मट्टी, जिसको खुश्क मट्टी कहेंगे, ठीक है, खुश्क मट्टी है। जब वो पानी के साथ मिक्स हुई, आप लिखें तुराब उसके बाद एरो लगाएं, जब अब इसको पानी के साथ गूंदा गया ना तो तीन बनी, तो या नून तीन, ठीक है। फिर आगे एरो लगाएं, तीन इन लाजिब बनी, फिर लाजिब कैसी है, जिसमें बैक्टीरिया पैदा हो गया हो, जो जैसे होती है ना कि एक प्रोटन सी, काफी देर जब पड़ी रहे तो मट्टी कैसी हालत में हो जाती है। फिर हम इम मसनून बनी, कैसे, जो स्मेली डार्क कलर की मट्टी होती है वो बन गई, रॉटन हो गई और बिल्कुल हमारे मसनून। तो पहले तीन इन लाजिब में आप समझ ले लेस वाली, वो उसको लेस वाली कह सकती है बैक्टीरिया जिसमें हो, और हमारे मसनून जो रॉटन है, जो स्मेली है, जो डार्क है, डार्क कलर है उसका। उसके बाद कुछ अरसे तक और पड़ी रहती है तो फिर वो सूख जाती है, और सूख के क्या बनती है, सलसाल। फिर वो सलसाल का मतलब बजने वाली, बजेगी कब, जब वो सूखी होगी, जाहिर है गीली मट्टी तो नहीं बजती। तो ये है प्रोसेस जिससे कि इंसान बना। और आप अगर मट्टी के बर्तन बनाने का प्रोसेस देखें तो कुछ कुछ सिमिलर आपको लगेगा कि वो भी उसमें भी ऐसे मट्टी गूंदी जाती है, फिर उसको कैसे किया जाता है, उसके बर्तन बनाए जाते हैं, कभी अगर आपको इत्तेफाक हुआ देखने का। तो अल्लाह ताला ने इंसान को खनकती मट्टी से, ऐसी ड्राई और ऐसी बजने वाली मट्टी से पैदा किया जो स्याह गारे से थी और स्मेली थी। अल्लाहु अकबर, इंसान अपने ओरिजिन के ऊपर देखे, ये हजरत इंसान का तारुफ है, इंट्रोडक्शन है, फर्स्ट डे है, किस चीज से पैदा हुए तुम। और वल जान, और जिन्नों को पैदा किया, खलकना हो मिन कबल, इससे पहले, इसका मतलब इंसान से पहले जिन्नात मौजूद थे, ये कुरान की दलील है। और जिन एक मखलूक है, ये भी कोई नहीं कह सकता कि वो जिन ऐसे ही ये इनकी बातें ही है, नहीं, जब कुरान कहता है कि जिन है तो जिन है और इंसान से पहले से मौजूद है, उसको किससे, मिन नार समूम, आग की लिपट से, और समूम कितनी गर्म आग है वो अभी हमने तर्जुमे में देखा था। अब एक बात यहाँ पे समझने की है कि हमारे जहन के अंदर जब ऐसे जिन आता तो ऐसा लगता है कोई ब्लेजिंग फायर है, ऐसी बात नहीं है। असल में जैसे मिसाल के तौर पे, आप मिसाल तो नहीं इतनी मिलती लेकिन मैं जस्ट आपको समझाने के लिए, आप एक केक बनाती हैं तो उसके बाद आप क्या कहेंगी, ये अंडा है या ये मैदा है, ये कुछ भी नहीं, वो अब ना अंडा रहा ना मैदा रहा, अब तो वो क्या बन गया, केक बन गया। اسی طرح انسان مٹی سے تو بنا ہے، لیکن جو اس کی ساری جو فارمیشن ہو گئی تو اب اس کو نہیں کہہ سکتے کہ یہ مٹی ہے، اب وہ ایک انسان ہے نا. اسی طرح جن ہے، اب اس کو آگ کا نہ سوچیں گے، اب آپ سوچیں گے کہ بھائی اب آگ ہے تو پھر اس کو جہنم کے اندر اگر ڈالا جائے گا تو پھر تو اس کا کوئی فائدہ نہیں، وہ تو آگ خود ہی آگ ہے، یا شہاب اس کے اوپر مارا جاتا ہے تو پھر کیا. تو وہ نہیں، وہ اب جیسے ہم انسان ہیں، مٹی کا ڈھیلا ہمیں مارا جائے تو تکلیف ہوتی ہے نا، تو اسی طرح وہ ان کو بھی آگ میں ڈالا جائے گا تو تکلیف ہوگی. اچھا، یہاں سے ہمیں یہ پتا چلا جو کریشن کی سٹوری ہم پڑھ رہے ہیں، تو یہ اس کو ہم کیا کہتے ہیں ویسے اپنی، ویسے کہیں آپ پڑھیں تو آپ کہتے ہیں یہ دنیاوی تعلیم ہے. حالانکہ یہ کہ دنیاوی تعلیم نہیں ہے، قرآن کریم نے مخلوق کو سٹڈی کرنا گناہ نہیں رکھا، بلکہ اس کو دیکھنا چاہیے اور اس سے رب کو پہچاننا چاہیے. ہم بعض لوگ اس کو جب اس طرف آتے ہیں دین کی طرح تو اس چیز کو بالکل ریجیکٹ کر دیتے ہیں کہ نہیں 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 یہ ان اسلامک ہے، اسلامک یہ نہیں ہے کہ آپ یہ چیزیں پڑھو. حالانکہ ہیومن باڈی کو پڑھنا یا یہ دوسری مخلوقات کو، یا ابھی ہم نے سائنس کی اور چیزیں دیکھی ہیں کہ واٹر سائیکل ہے یا جس کو ہم سائنس کہہ سکتے ہیں، وہ ان سائنٹیفک فیکٹس کو دیکھنا اس میں کوئی حرج نہیں ہے جب تک کہ آپ اس کے ذریعے اللہ کو پہچان رہے ہیں. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ، اور جب کہا تیرے رب نے فرشتوں سے، اِنِّي خَالِقٌ بَشَرًا، بے شک میں پیدا کرنے والا ہوں ایک انسان، مِن صَلْصَالٍ، کھنکتی مٹی سے، مِن حَمَإٍ مَسْنُون، سیاہ گارے سے سڑے ہوئے. اللہ تعالیٰ نے فرشتوں کو کیوں انفارم کیا، کیا ضرورت تھی؟ ایک تو آگے اللہ تعالیٰ ان کو ایک حکم دینے والے ہیں اس لیے انفارم کیا. نمبر ٹو کیا بات ہے کہ فرشتے اللہ کے ہاں ورکرز کی حیثیت رکھتے ہیں، اور فرشتوں کو اللہ تعالیٰ نے انسان کا معاون، انسان کا مددگار اور انسان کی ضروریات کو پوری کرنے کے لیے جو انتظام کرنے ہیں وہ انہی کے ذریعے ہونے تھے نا. بارش کے فرشتے ہیں، موت کے فرشتے ہیں، اس کے فرشتے ہیں، اس کے فرشتے، کتنی ساری چیزوں کے فرشتے الگ الگ ہیں جو انسانوں کے لیے کام کر رہے ہیں، جو انسانوں کے لیے زمین پہ انتظامات کر رہے ہیں. تو فرشتوں کو تو پھر اسی لیے بتانا ہی تھا کہ بھائی ایسی ایک مخلوق پیدا اور میں کرنے والا ہوں. فَإِذَا سَوَّيْتُهُ، پھر جب میں برابر کر دوں اس کو. برابر کرنے کا مطلب کیا؟ یعنی نوک پلک سنوار دوں اس کو. ایک ہوتی ہے ایک مین سٹرکچر کھڑا کرنا ہوتا ہے، اور ایک ہوتا ہے اس کی جس کو کہیں گے فنیشنگ. فنیشنگ وہ ہے تسویہ، یعنی اس کا پورا وجود مکمل کر لوں. نوٹ کریں کہ اس کے بعد یہ نہیں کہا فَقَعُوا لَهُ سَاجِدِينَ، تو گر پڑنا اس کے آگے سجدے کرتے ہوئے، بلکہ آگے کیا آیا، جب میں اس کو برابر کر لوں، یعنی اب وہ مکمل بن تو چکا ہے، لیکن اس کے آگے بھی کیا، وَنَفَخْتُ فِيهِ مِن رُوحِ، اور میں پھونک دوں اس میں اپنی روح میں سے، فَقَعُوا لَهُ سَاجِدِينَ، تب تم گرنا اس کے آگے سجدہ کرتے ہیں، فوراً اس کے آگے سجدہ کرنا. اس کا مطلب کیا بنا کہ انسان صرف مٹی نہیں ہے بلکہ اس کے اندر روح ہے جو اللہ نے پھونکی. لیکن روح ہی سے کوئی یہ مطلب نہ سمجھ لے کہ استغفر اللہ، نعوذ باللہ، کوئی اللہ کی روح ہے جس میں سے اس نے ڈال دیا انسان کے اندر، بھی تو اللہ کا حصہ بن گیا انسان، ایسی بات نہیں ہے. روح ہی کیوں فرمایا؟ اس لیے کہ اللہ تعالیٰ نے اس طرح سے انسان کو تکریم دی، عزت دی. جیسے کعبے کو کہتے ہیں بیت اللہ، تو کیا وہ اللہ کا گھر ہے؟ چھوٹے بچے جیسے پوچھتے ہیں کہ شاید پتہ نہیں اللہ کا گھر کا مطلب ہے کہ یہ اللہ کا گھر ہے. بلکہ کسی نے مجھے، ایک بڑی خاتون نے بھی پوچھا کہ یہ کہنا گناہ نہیں ہے کہ بیت اللہ ہم کہتے ہیں اللہ کا گھر، اللہ کا گھر تھوڑی ہو سکتا. تو ہمیں یہ بات سمجھنی چاہیے کہ اس کو بھی بیت اللہ کیوں کہتے ہیں. یہ نہیں کہ ہم جیسے اپنے گھر کو سمجھتے ہیں اس طرح کوئی، نعوذ باللہ، کوئی اللہ وہاں پہ رہتا ہے، نہیں. وہ اس کی تعظیم کے لیے، اس کی ریسپیکٹ کے لیے. ناقت اللہ، اللہ نے کہا اللہ کی اونٹنی ہے، سمود کی جو اونٹنی تھی، یہ اس کی اہمیت جتانے کے لیے. تو اس لیے اس کا مطلب یہ نہیں ہو گیا کوئی کہ خود اللہ معاف کرے انسان کو اللہ کا حصہ بن گیا، نہیں. یہ اضافت ہے جو ایسے کی جاتی ہے تعظیم اور تکریم کے لیے، یہ یاد رکھیں. تو جب میں اپنی روح میں سے پھونک دوں، فقعوا لہ ساجدین، تب تم گرنا اس کے آگے سجدہ کرتے ہوئے. تو سجدہ کب ہوگا؟ مٹی کے اس کھوکھلے جسم کو نہیں، مگر روح جب ڈالی جائے گی، یعنی روح کی وجہ سے اس قدر عزت ملی. تو اس کا مطلب انسان کی روح کتنی ایک امپورٹنٹ چیز ہے جو اس کے اندر ہے، اور یہی ایک پوائنٹ ہے جو شیطان کو بھول گیا تھا. یہ مٹی اتنی قابل نہیں ہے جب تک اس میں روح نہ آ جائے. روح دیکھیں نکل جاتی ہے تو مٹی کچھ بھی نہیں ہے، وہ ایک بس ایسے دیکھا کیسے مردہ پڑا ہوتا ہے. کیا ہوا اس کو؟ وہی ہاتھ پیر سب کچھ ہے اس کے پاس، لیکن کیا روح ختم ہو گئی ہے، روح چلی گئی ہے. تو مٹی کی بھی ویلیو تب ہے جب اس کے اندر روح آ جائے. اور یہ جو جسم ہے یہ صرف روح کا مکان ہے، اس کا گھر ہے، ٹھیک ہے، جو اس کو فنکشن کرنے کے لیے اس کی ضرورت ہے، کیونکہ روح اٹ سیلف نہیں فنکشن اس طرح سے کر سکتی، اس کو اس گھر کی ضرورت ہے. اور جب اللہ تعالیٰ کا حکم ہوتا ہے پھر وہ اس گھر کو چھوڑ کے چلی جاتی ہے. تو یہ صرف ایک مکان کی حیثیت رکھتا ہے، اصل چیز روح ہی ہے. اور یاد رکھیں کہ اللہ تعالیٰ نے اپنی طرف سے روح پھونکی، تو اس کا مطلب یہ ایک بات کو اور سمجھنے کا ہے کہ دیکھیں یہ جسم جو ہے مٹی سے بنا ہے، اسی لیے یہ مٹی کی طرف کھینچتا ہے، اسی لیے مٹی میں اس کے لیے اتنی اٹریکشن ہے کہ بس اسی سے چمٹتا ہے، اسی لیے اس دنیا کے ساتھ اس کو بہت زیادہ وہ ہے کہ نا جب اس کے تقاضے پورے کرتے کرتے ہم ساری زندگی گزار دیتے ہیں کہ اب اس کو اس کی ضرورت ہے، اس کی ضرورت ہے، اس کی. یہ جسم کے تقاضے ہیں نا، لیکن روح جو ہے وہ اللہ کی طرف سے ہے کوئی چیز. روح کو ہم سمجھ نہیں سکتے، یاد رکھیں روح کو اللہ تعالیٰ نے بھی فرما دیا نا کہ تم نہیں سمجھ سکتے اس کو، اس کا علم صرف اللہ کو ہی ہے. اس لیے اس بحث میں پڑھنے کی ضرورت نہیں ہے، روح کیا چیز ہے بھائی، اب اس میں ہی آپ سر کپاتے رہیں گے، جو اللہ نے جتنا بتا دیا بس ٹھیک ہے. تو جو یہ روح ہے نا، یہ چونکہ اللہ کی طرف سے آئی، یہ ایک اعزاز اللہ نے انسان کو دیا، تو یہ چونکہ اللہ کی طرف سے اس لیے یہ کس طرف کھینچتی ہے؟ یہ اوپر کی طرف، یہ اللہ کی طرف کھینچتی ہے. آگے بات، انسان کا جو جسم ہے یہ مٹی ہے، یہ مٹی کے اندر اس کے لیے اٹریکشن ہے، یہ اس کی طرف کھینچتا ہے، اور روح اللہ کی طرف کھینچتی. اب جو اپنی روح کو اللہ سے نہیں جوڑتا پھر اس کی روح بے چین رہتی ہے، پھر اس کی روح اتنی بے چین ہوتی ہے کہ اس کو کہیں چین نہیں آتا. آپ اس کو مخل محل کے بستر دے دیں، آپ اس کو بڑے گھر دے دیں، آپ اس کو پھر بھی وہ کہتے ہیں ہمارے اندر خالی ہے. کیوں کہتے ہیں وہ؟ اتنی بڑی بڑی گاڑیوں میں جا رہے ہوتے ہیں، آگے پیچھے ان کے گارڈز ہوتے ہیں، وہ ان کے نام اتنے بڑے بڑے ہوتے ہیں، اتنے بڑے سیلیبریٹیز ہوتے ہیں، پھر کہتے ہیں ہم اندر سے خالی ہیں. کیوں؟ روح کو اللہ سے نہیں جوڑا، وہ روح اندر بیمار ہو گئی، روح اندر کمزور ہو گئی ہے. جسم تو طاقتور ہے، جسم کی اپنی خواہشات ہیں، جسم کے اپنے تقاضے ہیں، جسم کی اپنی ڈیمانڈز ہیں، اس کی تو ڈیمانڈز آپ نے پوری کر دی، روح کی کون کرے گا؟ اس روح کو جب تک اللہ کے ساتھ نہیں جوڑتے اس کو چین نہیں آتا. اسی لیے ایک جھونپڑی میں رہنے والا بھی آپ کو خوش کیوں نظر آتا ہے؟ جب اس کا تعلق اللہ سے جڑا ہوتا ہے کیوں خوش نظر آتا ہے؟ کیوں پرسکون نظر آتا ہے؟ اس کی روح کا تعلق اللہ سے جڑا ہوا ہے. جسم کو چاہے تقاضا نہیں اتنا پورا ہو رہا، لیکن چلو بیئر منیمم پہ بھی وہ چل رہا ہے، لیکن وہ اندر سے کیسے خوش ہے؟ اندر کو خوش کرنے کی چیز کیا ہے؟ اللہ سے تعلق. وہ اندر کیا ہے؟ روح ہے. بات سمجھ آئی؟ بہت ہارڈ تو نہیں میں بات کر. اچھا آپ یہ نوٹ کریں کہ آگ سے بنے ہوئے والے کو نہیں اللہ تعالیٰ نے فرمایا کہ میں نے اس کے اندر اپنی روح پھونکی. اور سبحان اللہ، ایک اور جگہ سورہ سعد میں آتا ہے، اللہ تعالیٰ نے فرمایا کہ میں نے اس جس کو اپنے ہاتھ سے بنایا اس کے آگے سجدے میں گر پڑنا. سبحان اللہ، کیا اپنے ہاتھ سے؟ اب دیکھیں ہاتھ سے بنانے کا کیا مطلب ہے؟ آپ کے گھر میں کوئی مہمان آتے ہیں، آپ کہتے ہیں میں نے آپ کے لیے اپنے ہاتھ سے یہ بنایا ہے. تو باقی چیزیں کوئی پیر سے تھوڑی بناتی ہیں، وہ بھی ہاتھوں سے ہی بناتی ہیں، لیکن اس کو آپ کہہ رہی ہیں میں نے اپنے ہاتھ سے بنایا، کیا مطلب؟ اتنی عزت آپ دے رہے ہیں دوسرے کو کہ آپ کہہ رہے ہیں اسپیشلی آپ کے لیے. اللہ تعالیٰ نے فرمایا کہ اللہ نے اپنے ہاتھ سے بنایا اس کو آدم کو، تم اس کے آگے گر پڑنا جب میں اس کو بنا لوں تو. اب کیا ہوا؟ یہ آرڈر مل چکا ہے، ابھی آدم کھڑے نہیں ہوئے ہیں، ابھی تو اللہ تعالیٰ فرما رہے ہیں میں جب برابر کر دوں گا، جب اس کے اندر اپنی نورو پھونک دوں گا تو پھر تم نے، یعنی آرڈر پہلے آ گیا، آدم ابھی کھڑے نہیں ہوئے. اس کا مطلب فرشتوں کو سب کو پتا ہے کہ ہم نے کیا کرنا ہے، جو ہی آدم کے اندر روح پھونکی جائے گی. سمجھ آ گئی بات؟ آرڈرز آر ایشوڈ. اب کیا ہوا؟ جب یہ سارا کچھ ہو گیا، فسجد الملائکہ تو کلہم اجمعون، تو سجدہ کیا فرشتوں نے سب کے سب نے، سب نے اکٹھے. اب یہاں سے کلو ہم سے ہمیں کیا پتا چلا؟ سب کے سب نے کر لیا، فرشتوں نے، کوئی ایک بھی نہیں بچا. फिर कुल्लू हम कहना काफी नहीं था, अजमाउन फिर क्यों कहा गया कि सब के सब ने जमा हो गए, इसलिए कि देखें कुल्लू हमसे हमें पता चला सब ने किया, लेकिन हो सकता है कि आधों ने पहले किया हो, आधों ने फिर उसके बाद वो चले गए हो, फिर दूसरों ने आके किया हो, फिर वो ग्रुप चला गया हो, फिर तीसरों ने आके किया हो। यहां से हमें पता चला है सब ने इकट्ठे किया, क्योंकि अजमाउन का लफ्ज आ गया, जमा होके किया। समझ आई? सुभान अल्लाह के एक तो कोई भी नहीं बचा, दूसरे एट द सेम टाइम सब सजदा कर रहे हैं। कितनी इज्जत दी अल्लाह ताला ने इंसान को, और फरिश्ते कितने फरमा बरदार हैं कि वो नहीं आगे से कोई बोले कि कोई तावीलें करें कि भाई ये क्या बात हुई, ये तो अभी बना है और ये हमें सजदा करने का कहा जा रहा है। नहीं, समय ना वाता ना, फरिश्ते कभी नाफरमानी नहीं करते। तो सब ने किया और सब ने इकट्ठे किया, ये आज हमें बात पता चलती इस आयत से कि किस तरह का वो सजदा हुआ होगा। इल्ला इबलीस, सिवाय इबलीस के, अबा, उसने इनकार किया और सख्ती से इनकार किया, उसने लेफ्ट आउट होना पसंद किया, सारे सजदा करें सिर्फ एक खड़ा हुआ कि मैंने नहीं करना, उसने इनकार किया कि वो हो जाए यकूना मा साजिदीन, के वो सजदा करने वालों में से हो जाए। सब पता चलता है कि इबलीस की खसूसियत है वो सजदा गुजारों में से नहीं होता, इसलिए मोमिन के लिए पसंदीदा है कि जब सजदा करें तो सजदा करने वालों के साथ सजदे में पड़ जाओ, यानी जमात में नमाज अदा करो। और इनकार उसने क्यों किया, अबा क्यों, पहले आया अबा वस्तकबरा, उसने शिद्दत से इनकार किया और उसने तकब्बुर किया। तो तकब्बुर का हमें पता चलता है कि वो कहता है अना खैरुम मिन, मैं इससे बेहतर हूं, अपने आप को उसने बड़ा जाना, हालांकि इससे पहले वो कोई नाफरमानी नहीं करता था, बड़ा नेक था। लेकिन कभी कभी ये नेकी भी जो है ना इतना तकब्बुर पैदा कर देती है इंसान के लिए कि इंसान भूल जाता है अपनी नेकी से, बाकियों को नीचे देखने लगता है। अस्तग़फिरुल्लाह, यानी कोई बुरा नहीं था वो, कोई पहले से कोई ऐसा नहीं था कि कोई नाफरमान हो, कोई इबलीस था वो पहले से, वो तो इतना नेक था। लेकिन नेकी इस स्टेज पे भी कभी पहुंच सकती है? हाँ, जब नेकी के साथ तकब्बुर आ जाए कि मैं कोई चीज बन चुकी हूं नेकियां कर करके। अब ये बोलने की हिम्मत उसको किसने दी कि वो कहे कि भाई मैंने नहीं करना, या ये जुर्रत किसने दे दी कि वो ये डिसोबीडियंस करे, उसकी नेकी के जोम ने कि मैं इतना नेक हूं, मैं इतनी बड़ी चीज हूं। काला या इबलीस, फरमाया अल्लाह ताला ने, ब्रैकेट में लिख दिया, ऐ इबलीस मालक अल्लाह तकूना मा साजिदी, तुझे क्या हुआ कि तू नहीं सजदा कर रहा, सजदा करने वालों में से नहीं हुआ, तुझे क्या हो गया? इसका मतलब है कि इसको भी हुक्म था, क्योंकि ये फरिश्तों के साथ ही था, इसको भी ये हुक्म था कि ये भी सजदा करे। काला, उसने कहा, शैतान ने, इबलीस ने, लम अकुन ली असजूद ली बशरिन, मैं तो नहीं हूं कि मैं सजदा करूं किसी इंसान को। खलकतहु मिन सलसालिन मिन हमाइम मसनून, जिसको तूने पैदा किया खनकती बजती मट्टी से, कीचड़ से सड़े हुए, उसको सजदा करूं मैं? यानी अलम अकुन, मैं तो नहीं हूं, ली असजुदा बशर ली बशरिन, यानी एक तरह से उसने ये बताया कि मैं तो पहले से सोच लिया था कि मैंने नहीं सजदा करना इस इंसान को, नहीं हूं मैं, ली असजुदा, लम अकुन, आप उसकी सेंटेंस फॉर्मेशन देखें तो आपको पता चलेगा कि उसके अंदर भी कितनी वो बात है कि मैंने तो कभी करना ही नहीं था सजदा, मैंने तो पहले ही सोच लिया था कि इसको तो नहीं मैं कर सकता। अब वो क्या भूल गया कि मट्टी नहीं है, इसके अंदर रूह भी है। वो अपना मुकाबला मट्टी से कर रहा था कि मैं आग हूं और ये मट्टी है, लेकिन रूह कहां गई? लेकिन चलो हम इस बहस को छोड़ भी दें, मुफसरीन ने बहस भी की हुई है कि मट्टी कैसे बेहतर है आग से, या कैसे उसने सोचा कि आग बेहतर है मट्टी से। हम सारी चीजों को एक साइड पे रख के सिर्फ और सिर्फ इस बात को अगर सोचें कि अल्लाह का हुक्म था, और अल्लाह के हुक्म के आगे क्या करना होता है, समय आना वात आना, और उसने क्या किया, उसने आगे से लॉजिक दी कि मैं मट्टी से बने हुए को नहीं कर सकता सकता। अल्लाह के हुक्म के आगे लॉजिक्स देना, चाहे वो लॉजिक कितनी एक्सलेंट लॉजिक हो, कितनी ही मेक सेंस कर रही हो, लेकिन नहीं दे सकते। उसने कोई रब का इनकार नहीं किया, वो रब को मानता है, कहता बस मैंने ये नहीं काम में कर सकता, क्योंकि देखें ये तो लॉजिक भी आगे पेश कर रहा है ना, क्योंकि ये तो इससे बना हुआ है इसलिए। कितने ही बार जिंदगी में ऐसे मौके आते हैं कि हमारे सामने अल्लाह का हुक्म आता है, हम बजाय इसके कि हम कहें कि समय ना आता ना, हम अपनी लॉजिक्स पेश करने शुरू हो जाते हैं और समझते हैं कि हम बिल्कुल सही हैं, हम बिल्कुल जेन्युइन बात कर रहे हैं, हमारी बात इट्स फेयर नो मैटर हाउ फेयर इट इज। लेकिन जब वो अल्लाह के हुक्म के आगे आप ले आए तो वही काम किया ना जो शैतान ने किया। जब आप ये आगे से कह दें नहीं 21st century है, ये है वो है, देखें ये तो आज के वक्त में तो ऐसा नहीं हो सकता, ये तो फलां वक्त के लिए था, ये तो ऐसे था, पता नहीं क्या क्या लॉजिक्स लाते हैं, क्या लॉजिक लाने की जरूरत है। या फिर कोई अल्लाह का हुक्म है इतनी ज्यादा उसके अंदर ये करेंगे कि इसके पहले फायदे पता चले हमें, अगर उसका फायदा ही पता चल के आपने करना है तो फिर क्या समय ना बात आना, फायदा पता चलने में तो कोई भी कर लेगा। पहले मुझे पता चले शराब पीने का नुकसान क्या है फिर मैं उसे रुकूंगी, पहले रोजा रखने का फायदा पता चले कि बॉडी को इसके कितने फायदे होते हैं, उसके फायदे गिनवाते रहते हैं, क्या इतना काफी नहीं है अल्लाह का हुक्म। अब रमजान आएगा तो देखो कितने फायदे हैं रोजे के, क्यों कन्विंस करने की हमें जरूरत है, किसी को जरूरत नहीं होनी चाहिए कि हमें कन्विंस करे कि हमारी बॉडी के लिए कितने फायदे हैं, बस अल्लाह का हुक्म है दैट्स इट। किसी को नहीं होना चाहिए कि वो हमें कन्विंस करे कि ये गुनाह है और इसके कितने नुकसान है, नहीं बस अल्लाह का हुक्म है दैट्स इट। वो तो लॉजिक मांग रहा है ना कि आप मुझे बताएं कि फिर मैं क्यों सजदा करूं इसको, मैं तो नहीं कर सकता इस इंसान को। यानी अब इसको समझाया जाए कि भाई नहीं मट्टी तो तुमसे बेहतर है क्योंकि तुम ऐसे हो और मट्टी में आजी है, वो भी क्यों, इसको कोई समझाया नहीं गया। अल्लाह ताला को किसी की लॉजिक की जरूरत नहीं। और ये जो मैं आपको बता रही हूँ कि रूह को वो भूल गया, ये तो हम अपनी एक बात कर रहे हैं, मगर अदरवाइज रूह है या नहीं है डजंट मैटर, चलो चाहे वो मट्टी का ही होता, बस अल्लाह का हुक्म है। एक मोमिन के लिए इतना काफी होना चाहिए, यही टेस्ट होता है, यही टेस्ट था जिसके अंदर शैतान फेल हो गया कि अल्लाह का हुक्म आया और उसने जस्टिफिकेशन और उसने लॉजिक्स देने शुरू कर दी, मैंने क्यों नहीं माना। अल्लाह ताला ने क्या फरमाया, काला फखरुज मिनहा फइन्नका रजीम, निकल जाओ यहां से, गेट आउट, तुम मर्दूद हो, यानी मर्दूद का मतलब क्या, रजीम कौन, लानत जदा, अल्लाह की रहमत से धुतकारा हुआ, वा इन अलैका लानत इला यौमिद्दीन। ये इतनी बड़ी बात थी कि अल्लाह के सामने खड़े हो के वो एक बात कह रहा है और इतनी जसारत कर रहा है, बेशक तुझ पे लानत है कयामत के दिन तक, जजा के दिन तक तेरे ऊपर लाना था, यानी अब अल्लाह की रहमत से तो दूर हो गया। और इमाम बगवी फरमाते हैं कि आसमान पे भी इब्लीस मलऊन है और जमीन पे भी मलऊन है, आसमान वाले भी उस पर लानत भेजते हैं, जमीन वाले भी। और सोचें कितनी बड़ी महरूमी और कितनी बड़ी बदबख्ती है कि कहां था फरिश्तों के साथ और कहां रजीम हो गया, यानी एक पल भी नहीं लगता कि इंसान एक बात करता, वो सोचा तो मैं तो ऐसे ही बात कर रहा हूं, ये कौन सी ऐसी बड़ी बात है, मैंने कोई इतनी बड़ी बात तो नहीं कह दी, ये तो हमारी अपनी जस्टिफिकेशन है ना। अगर अल्लाह उस बात से नाराज हो जाए, अल्लाह को वो बात बुरी लग जाए, तो हदीस में आता है उसकी एक बात की वजह से वो अपना मकाम इतना नीचे जहन्नुम में बना लेता है जितना जमीन और आसमान के दरमियान फासला, एक बात की वजह से इंसान इतने मर्तबे से गिर सकता है, और वो भी ऐसा इबादत गुजार जो फरिश्तों के साथ का जाना जाए। इसीलिए मुस्नद अहमद में है कि सबसे पहले इबलीस को आग का लिबास पहनाया जाएगा क्यामत के, वो उसे पेशानी पे रख कर पीछे से घसीटता फिरेगा और उसकी औलाद या उसके जो फॉलोअर्स हैं उसके पीछे पीछे होंगे, और ये अपनी मौत को और हलाकत को पुकारता फिरेगा और उसके पैरोकार भी मौत और हलाकत को पुकारते फिरेंगे, हत्ता के जब ये आग पे खड़ा होगा तो कहेगा हाय मौत, और उसके पैरोकार भी कहेंगे हाय मौत, उनसे कहा जाएगा आज एक नहीं आज कई मौतों को पुकारो। ये लानत का अंजाम के यहां तक पहुंच गया, और आगे से इंस्टेड ऑफ के एकदम गिर जाता, माफी मांगता, रोता धोता, क्या कहने लगा, काला रब्बी फअंजिरनी इला यौमि युबअसून, ठीक है फिर तू भी मुझे मोहलत दे दे क्यामत के दिन तक, यानी زندہ رہنے کی مہلت دے دے کہ میں زندہ رہوں اور اس کو بہکاؤں. اب کچھ لوگ کہتے ہیں اس نے مہلت مانگی تو اللہ تعالیٰ نے اب فرمایا قال فإنک من المنذرین, ٹھیک ہے تو مہلت دیے جانے والوں میں سے. تو اب کچھ لوگ کہتے ہیں کیوں اللہ نے شیطان کو مہلت دے دی کہ وہ ہمیں بہکاتا رہے اور ایسے کرے وہ بھی یہ کرے. تو ایک تو بات اس کے اندر یہ ہے کہ شیطان ابلیس جو تھا اس نے اتنے سالوں سے نیک تھا, عبادت گزار تھا اور حتیٰ کہ فرشتوں کے ساتھ رہتا تھا. سوچیں کہ کتنا اس کا لیول ہائی تھا. تو اس کی ساری عبادت گزاری کا اللہ تعالیٰ نے یہ اس کو ریوارڈ دے دیا. اللہ جسٹ ہے, اللہ تعالیٰ بہت عدل فرمانے والا ہے. تو جو تمہارا اجر تھا یہ لو تمہارا. جیسے کوئی کافر بھی دنیا میں جب نیکی کرتا ہے اس کو اس کا اجر دنیا میں ہی دے دیا جاتا ہے, آخرت میں اس کے لیے کچھ نہیں ہے. اس کو اس کا اجر دے دیا گیا, ٹھیک ہے تمہیں ویسے جنات کی بھی موت آتی ہے لیکن اس کو اسپیشل اس کے لیے یہ ہے کہ اس کو قیامت تک کے لیے جو اس نے مانگی تھی الی یوم الوقت المعلوم, اللہ تعالیٰ نے فرمایا ایک دن جو وقت معلوم ہے. کس کو معلوم ہے؟ ہم کہتے ہیں ہمیں تو معلوم نہیں ہے. نہیں, اس کی نشانیاں تو واضح ہیں نا, اللہ تعالیٰ نے بتا دی اور اللہ کو معلوم ہے. وہ اس دن تک کی تمہیں مہلت دے دی گئی, قیامت تک کی تمہیں ڈھیل ہے کہ تم جو بھی کرو جیسے بھی چاہو رہو. تمہارے اس دن تک جس کا علم کسی اور کو نہیں اللہ کے پاس ہے. اسی وجہ سے جب پہلا سور پھونکا جائے گا, جب پہلا سور پھونکا جائے گا جس میں سارے مر جائیں گے, اس وقت اس کو موت آئے گی. اب جس دن اس کو مہلت مل گئی نا, اس دن سے انسان کے لیے تو پرابلم شروع ہو گئی. اس لیے کہ دشمن ایٹ لوز ہے. آپ کا دشمن جو ہے نا وہ ایٹ لوز ہے. اب آپ کو ایکسٹرا ایفرٹ کرنے کی ضرورت ہوگی اسے بچنے کے لیے, اور کانشیس رہنا ہوگا, آل دا ٹائم الرٹ رہنا ہوگا. اس کو تو موت آنی ہی نہیں ہے, اس کو تو موت آئے گی قیامت پہ. تو اب وہ تو یعنی اس وقت سے ابھی تک موجود ہے. اس نے پھر آگے سے کیا کہا جب اس کو یہ مہلت مل گئی جو اس نے آس کی تھی؟ تو اس نے کہا میں کروں گا کیا اب اس ٹائم کے اندر, اتنا ٹائم اب میرے پاس قیامت تک, تو اب کیا پلان کیا تھا اس کا؟ حسد اس قدر زیادہ تھا کہ اس نے کہا قال ربی بما اغویتنی, اے میرے رب اس وجہ سے کہ تو نے مجھے بہکایا. سب سے پہلے تو اس بات پہ ہی کتنی ایک بری بات ہے جو کہ اس نے کی, کہ اپنی غلطی کی ذمہ داری بجائے اس کے خود لینے کے کہ میں نے کوئی قصور کیا ہے. قصور تو ماننا دور کی بات کہ میرا کوئی قصور ہے, الٹا الزام اللہ تعالیٰ پہ لگا دی تو نے جو مجھے یہ کیا ہے. تو اس لیے جیسے یہ لوگ کہتے ہیں کہ اللہ نے شیطان کو مہلت دے دی نا, تو پھر نہ وہ دیتا مہلت, تو اللہ نے ہمیں کیوں اتنی مشکل کے اندر ڈال دیا؟ تو بات یہی ہے کہ اگر شیطان نہیں بھی ہوتا نا تو تمہارے اپنے اندر بھی ایک تمہارا نفس ہے, نفس امارہ جو ہر وقت برائی کا کہتا رہتا ہے, وہ تو تھا ہی نا. یہ ایک ایکسٹرا ٹیسٹ آ گیا تمہارے لیے. تو ٹیسٹ کے لیے تو تمہیں اللہ نے دنیا میں بھیجا ہی ہے نا. اور اب بجائے اس کے کہ خود ہم ٹھیک رہیں, الٹا ہم کہتے ہیں اللہ نے کیوں شیطان کو اتنی دے دی مہلت, اللہ نے کیوں شیطان کو ہمارے لیے, نہ اللہ یہ کرتا تو ہمیں اتنی مصیبت تو نہ ہوتی. وہ تو تم وہی کام کر رہے ہو جو شیطان نے کیا, کہ اس نے اللہ کو الزام دے دیا. اللہ نہ ہمیں یہ حکم دیتا, اللہ تعالیٰ کو نہیں پتا تھا کہ ہمارے یہ حالات ہونے. ایسی ایسی باتیں کیسے منہ سے کر سکتے ہو؟ تو اس نے کہا بما اغویتنی, تو ہے جو ذمہ دار ہے, میں نہیں ہوں, میری نہیں کوئی غلطی, تو نے مجھے بہکا دیا. کیسے بہکایا؟ کہ تو نہ مجھے حکم دیتا تو نہ میں نافرمانی کرتا, یعنی سارا قصور ہی اللہ کا. اور زندگی میں دیکھیں کہاں کہاں میں یہ شیطانی رویہ اختیار کرتے ہیں. ہم اپنے آپ کو بھی دیکھیں نا, لَأُزَيِّنَنَّ لَهُمْ فِي الْأَرْضِ, البتہ میں ضرور مزین کروں گا ان کے لیے زمین میں, میں زمین میں ضرور خوبصورتی کروں گا ان کے لیے. کیسے, کیا کرے گا؟ تزئین کرے گا, خوبصورت بنائے گا. کیسے تزئین کرے گا؟ یعنی برائی کو خوشنما بنا دے گا, اتنا بیوٹیفل کر دے گا. کبھی شیطان یہ نہیں کہتا کہ دیکھو یہ برائی ہے تم کر لو, ایسا کبھی نہیں کرے گا. اس سے تم اپنی آخرت تباہ کر لو اور جہنم میں چلے جانا, ایسے تھوڑی کہے گا. وہ اس کو اتنا خوبصورت بنائے گا کہ وہ یعنی ریپنگ جو ہے وہ خوبصورت ہے, اندر زہر ہے. रैपिंग उसको खूबसूरत दे देता है। तो बुराई को भलाई दिखाता है, शर को खैर का लिबास पहना देता है, गलत गुनाह को अच्छाई की फॉर्म दिखाता है, और अल्लाह की नाफरमानी को इतना दिल फरेब बना देता है कि उसके अंदर इतना मजा है और उसके अंदर इतनी अट्रैक्शन है और कितना मजा आएगा और कितना ऐसे कि इंसान उसकी तरफ बढ़ने लगता है। तो कहता है मैं जरूर करूंगा ऐसे, उसने ताकीद देखे इसमें कितनी, मैं जरूर करूंगा। और हम पहले पढ़ चुके हैं सूरह आराफ में कैसे ये आएगा और कैसे अल्लाह के रास्ते पर बैठ जाता है, सिराते मुस्तकीम पे बैठ जाता है, चलने नहीं देता इंसान को। और जमीन में की खास तौर पे बात क्यों आई, जमीन की चमक दमक, ये दुनिया की रौनकें आसाइशें, इनमें इतना इंसान को इन्वॉल्व कर देता है कि भूल ही जाता है इंसान कि मैं कभी यहां पे आया क्यों हूं, दुनिया में मेरा क्या मकसद है। वला उग्वियन्नहुम अजमाइन, और मैं सारे के सारों को बहका दूंगा, सबको बहकाऊं। कितना बड़ा चैलेंज है जो इसने दिया। उसने कहा था, एक हदीस में आता है कि शैतान ने कहा, ऐ मेरे रब तेरी इज्जत और तेरे जलाल की कसम, मैं बनी आदम को बहकाता रहूंगा जब तक इनकी रूहें इनके जिस्मों में रहेंगी। ना हम तो अभी तक पैदा भी नहीं हुए थे जब इसने इतनी दुश्मनी हमसे ले ली। और अल्लाह ताला ने भी फिर फरमाया, मुझे भी मेरी इज्जत और जलाल की कसम, मैं भी इनको माफ करता रहूंगा जब तक ये मेरे से तौबा करते रहेंगे। जब जब आप अल्लाह के आगे गिरते रहोगे, ये नहीं कि गलती नहीं होगी, गुनाह नहीं होगा, बुराई नहीं होगी, पड़ सकता है इंसान उसके अंदर, क्योंकि हर इंसान के साथ शैतान लगा हुआ है, हर इंसान के साथ। लोगों ने पूछा, या रसूल अल्लाह क्या आपके साथ भी है? जब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हर एक इंसान के साथ शैतान है, आपने फरमाया हाँ, लेकिन अब वो भी मुसलमान हो चुका है, वो भी मुझे भलाई की बात कहता है। यानी हर इंसान सोचे कि कितना खतरे में है कि उसके साथ शैतान लगा हुआ, और उसने पीछा नहीं छोड़ना जब तक कि ये जान है इंसान के अंदर, तब तक वो साथ लगा रहेगा। और उसने फिर एक और जगह आता है, जब इबलीस पर लानत की गई तो उसने कहा, तेरी इज्जत की कसम है मैं आदम के दिल को नहीं छोड़ूंगा, मैं इससे जुदा नहीं होऊंगा जब तक इसको मौत नहीं आ जाती। अल्लाह अकबर। अब कैसे ऐसे शैतान से कैसे इंसान बचे? अल्लाह की पलाह में ही आके बच सकता है? वैसे नहीं बच सकता, क्योंकि वो इतना हमें खूबसूरत करके दिखाता है, हम वहीं पे गिर जाते हैं, हमारी आंखों के सामने दुनिया, हमारी आंखों के सामने दुनिया की दिल फरेबियां, गुनाह, कितने प्यारे गुनाह, गुनाह ही नहीं लगता, बुराई बुराई नहीं लगती। आज कहां बुराई बुराई लग रही है, कहां ये आप इतने वो हो गए, बस कुरान पढ़ के इतने एक्सट्रीमिस्ट भी होने की क्या बात है, इसमें तो कोई बुराई की बात नहीं, बुराई तो बुराई नहीं लगती, यही तो इसके टैक्टिक्स हैं। वो आके आपको वीक पॉइंट से पकड़ता है। अस्तग़फिरुल्लाह। लेकिन कहता है मैं सब इंसानों को अगवा कर लूंगा, इल्ला इबादका मिनहुमुल मुखलसीन, सिवाय तेरे वो बंदे जो खालिस हों तेरे लिए। इखलास क्या है कि अपनी बात में, अपने कामों में, अपनी नियतों के अंदर इंसान सिर्फ और सिर्फ अल्लाह के लिए मखसूस कर ले। कोई नेकी इखलास के बगैर कबूल नहीं है। कि इंसान देखिए, खालिस होना जो है ना, यानी जब जो शुरू होता है खालिस होना, वो कहाँ से होता है कि जब इंसान अपनी नियतें और इरादे अपने उनको खालिस करे, प्योर, बिल्कुल। खोट वाली चीज तो हम नहीं लेना पसंद करते थे, खोटा सिक्का आपको कोई दे, लेंगे नहीं। हर इंसान खालिस चीज पसंद करता है, और अल्लाह को हम खोटी चीजें दे, वो वहां पे काम आएंगी क्या? वो तो कबूल ही नहीं होनी। तो जरूरी है कि अपने अमल से, अपनी नियतों से, अपनी बातों से खोट को खत्म करें, खालिस हो जाएं। और खोट बातों से दूर करना क्या है कि जो है वैसे ही रहेंगे, नहीं कि ऊपर ऊपर से तो मुलम्मा साजी, ऊपर ऊपर से चिकनी चुपड़ी बातें, ऊपर ऊपर से तो बहुत मीठे और अंदर से कुछ भी नहीं, तो ये खोट है ना, खोटी बातें। अमल में क्या है खोट? कि इंसान का अमल दूसरों के लिए भी होने लगे। अल्लाह के लिए भी अमल है, ठीक है, लेकिन मेरा अमल दूसरों के लिए भी है, ये खोट आ गया, अल्लाह नहीं कबूल करेगा। किसी ने आके पूछा था ना कि मैं अल्लाह के लिए भी करना चाहता हूँ और शोहरत के लिए भी करना चाहता हूँ, अरे मेरे दोनों मकसद है, सिर्फ ये नहीं कह रहा कि मैं कोई शोहरत के लिए सिर्फ करना, वो लोग सच्चे लोग थे। तो उसने कहा कि मैं अल्लाह के लिए भी करता हूँ, और वो क्या ये मेरा अमल कबूल होगा? फरमाया सिर्फ और सिर्फ अल्लाह ताला फरमाता है कि मैं बरी जिम्मा हूं इस चीज से कि कोई जो किसी ने किसी के लिए किया है वो फिर उसी के लिए है। आपने फरमाया था इसका कोई अजर नहीं है। उसने तीन दफा सवाल किया था, तीन दफा आप सल्लल्लाहु अलैहि वसल्लम तीनों दफा फरमाया कि उसके लिए कोई अजर नहीं है। अगर तुम अब उसने असल में जिहाद का पूछा था कि कोई जिहाद करता है वो अजर भी चाहता है और शोहरत भी चाहता है कि चलो मेरा अच्छा नाम भी हो जाए, लोग मेरे अच्छी तारीफें करें, बड़ा अच्छा था देखो इसने जिहाद किया। आपने फरमाया नहीं, कोई अजर है ही नहीं। आपने फरमाया बेशक अल्लाह ताला उसी अमल को कबूल करता है जो खालिस उसके लिए हो, सिर्फ उसकी जात का इरादा किया गया हो कि मेरा रब राजी हो जाए इससे। और हमें तो चैन ही नहीं पड़ता जब तक हम लोगों को ना बता दें कि भाई ये मैंने ये काम मैंने किया था, असल में ये आइडिया असल में तो मेरा ही था। हम क्यों नहीं उस वक्त कह देते बस अल्लाह की किसी नेक बंदी ने कर दिया, या क्यों नहीं कह देते बस किसी ने कर दिया, नेक बंदी भी ना कहे, किसी ने कर दिया, बस कोई किसी ने दे दिया ये सदका, या किसी ने ये काम कर दिया, ये क्यों नहीं कह देते? वो हम कहते हैं कि बस कोई पूछता तो है नहीं कि कभी किसने किया, चलो मैं खुद ही बता देती हूँ, अब इंतजार में हूं उस वक्त से कोई किसी ने भी नोटिस लिया, और जब आपने बता दिया तो अपना काम खुद ही जाया कर दिया। आप देखें तमाम हदीस की किताबों में सबसे पहली हदीस कौन सी है, बुखारी में देख लें, लुलू अल मरजान में देख लें, इन्नमल आमालु बिन्नियात, नियतों को खालिस करना ही तो सबसे मुश्किल है। ये एक दिन का काम नहीं है, एक दिन हमने कर लिया, जिस दिन पहले दिन रजिस्टर कराया था, ज्वाइन किया था, बिल्कुल खालिस होके ज्वाइन किया, सिर्फ उस दिन का काम नहीं है, ये तो ऑन गोइंग एक्टिविटी है जो आपको हमेशा करनी हो रही। मैं क्यों ये कर रही हूं, मैं कोई भी नेकी करें क्यों कर रही हूं, इसके लिए नियतों पे पहरे बिठाने पड़ेंगे कि बार बार चेक करें और अल्लाह से मदद मांगे। जब बंदा खालिस हो जाता है तो रियाकारी तो रहती ही नहीं है, खालिस बंदे में रियाकारी नहीं होती, रियाकारी होती है उसमें जिसमें खोट है, कहीं और का भी इरादा है। तो देखें तौहीद में, इबादात में, चाहे नमाज है, रोजा है, चाहे कोई भी है, चाहे कुरान की क्लास है, चाहे इसमें मैं खालिस हूं कि नहीं हूं। और ये बहुत मुश्किल काम है, बहुत मुश्किल काम है, क्योंकि यहीं पे शैतान नकब लगाता है, कहता ये मेरे से बच जाएंगे जो बिल्कुल वाकई तेरे लिए खालिस होंगे, बाकी जो हमारे जैसे होते हैं उनके लिए तो नकब लगाता है, जैसे शिकार खेलता है ना कोई, इस तरह से करके नकब लगाता है और फिर वो डालता है वसवसे। ऐसा नहीं कि मुखलिस लोगों के दिलों में नहीं डालेगा, उनके भी डालेगा, लेकिन वो बच जाते हैं क्योंकि उनकी नजर अल्लाह पे, उनकी वो अल्लाह की रजा जुई चाहते हैं, उनमें तकवा है, इसलिए वो बच जाते हैं। वरना ये ऐसे नहीं कि उनको नहीं कुछ कहेगा, मगर वो इसके जाल में नहीं फंसेंगे। तो खालिस तो चीज ही वही होती है जिसमें कोई दूसरी चीज की आमेजिश जरा सी भी ना हो। आप दूध में पेशाब का एक कतरा डाल दें, वो खालिस रहा नहीं, क्यों? हालांकि एक ही तो कतरा है, कोई बात नहीं, वो खालिस नहीं है इसलिए कि चाहे एक कतरा पड़ गया लेकिन सारा खराब हो गया। इसी तरह नियत में एक खोट आ गया, सब अमल बर्बाद। इसीलिए इसको शिर्क कहा गया है, रियाकारी, दिखावा, दूसरों को पता चल जाए। वो कहता बस ये लोग बच जाएंगे फिर, क्योंकि वो तो सिर्फ अल्लाह की खातिर करने वाले होंगे, फिर वो मेरे उसमें आएंगे नहीं। अल्लाह ताला ने फरमाया काला हाजा सिरातुन अलैया मुस्तकीम, ये है मेरा रास्ता जो मुझ तक पहुंचता है, यानी इखलास जो है ना, यही तो रास्ता है जो मेरे तक पहुंचता है और जन्नत तक जाता है। इसी पे जो चल के आएगा वो मुझ तक पहुंच जाएगा। इन्ना इबादी लैसा लक अलैहिम सुल्तान, अल्लाह ताला ने फरमाया नहीं मेरे बंदों के ऊपर तुम्हारा कोई जोर नहीं चलेगा, इल्ला सिवाय, सिवाय किनके? ये नहीं तुम कह रहे हो कि मुखलसीन पे नहीं चलेगा, नहीं मेरे बंदों पे तुम्हारा जोर चलना ही नहीं है, मगर हाँ मन तबा का मिन अलगावीन, जो खुद ही तेरी फॉलोइंग करें, जो खुद ही बहके हुए हैं, बहके हुए लोग जाहिर है जो खुद ही गुमराह हो चुके हैं, उनको तो रास्ता ही शैतान का नजर आता है, वो उस तरफ चल पड़ते हैं, फिर तो उनके ऊपर तेरा जोर चल जाएगा मगर और किसी पे नहीं चलेगा। और ये देखें कि मुस्लिम में आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब अल्लाह ताला ने जन्नत में आदम अलैहिस्सलाम की सूरत बनाई तो जब तक अल्लाह ने चाहा आदम अलैहिस्सलाम के पुतले को पड़ा रहने दिया, اور ابلیس نے ان کے چاروں طرف گھومنا شروع کر دیا۔ وہ غور کر رہا تھا کہ یہ چیز کیا ہے، جب اس نے دیکھا کہ اندر سے تو کھوکھلے ہیں، تو اس کو پتا چل گیا کہ یہ ایسی مخلوق اللہ نے پیدا کی ہے جو اپنے آپ کو غصے اور شہوت سے روکنے پر قادر نہیں ہوگی۔ یہ غصے کے ٹائم پہ وہ سب سے زیادہ اس کے اوپر قبضہ کر لیتا ہے، اس مخلوق کے اوپر۔ اور شہوت، جب انسان کے اندر خواہش بہت زیادہ کسی چیز کی ہوتی ہے نا، تو وہ خواہش اس کو اندھا کر دیتی ہے، پھر وہ شیطان کے راستے پر چل پڑتا ہے۔ تو اس ان لوگوں پہ اس نے تو کہا تھا نا، مخلصین پہ میرا نہیں زور ہوگا، باقی سب کو میں اغوا کر لوں گا۔ اللہ تعالیٰ نے فرمایا نہیں، اغوا وہی ہوں گے جو تیرے راستے کی خود پیروی کرنا چاہیں گے، جو خود گمراہ ہو چکے ہوں گے۔
وَإِنَّ جَهَنَّمَ، اور بے شک جہنم، لَمَوْعِدُهُمْ أَجْمَعِينَ، البتہ ان کے وعدے کی جگہ ہے سب کے سب کی۔ کن کی؟ کن سب کے سب کی؟ پیچھے کس کی بات ہو رہی تھی؟ شیطان اور اس کے پیروکاروں کی، شیطان اور جو اس کے پیچھے چلنے والے ہیں، جو اس کے فالوور ہیں، ان سب کی جگہ جہنم ہے۔ کوئی یہ نہ سمجھے شیطان تو جہنم میں جائے گا اور اس کے فالوور بچ جائیں گے، نہیں۔ جو اس کے راستے کی پیروی کرے گا، جو بہکے گا اس کے پیچھے، وہ یہ نہیں کہہ سکتا اس کا قصور ہے، اس نے مجھے بہکایا تھا، یہ جائے جہنم میں، میرا کیا قصور ہے، نہیں۔ وہ سب کے سب جہنم میں ہوں گے۔ اور جہنم کیسی ہے؟ لہا، ہا کی ضمیر کس طرف جا رہی؟ جہنم کی طرف۔ وہ کیسی ہے جہنم؟ لیے اس کے، یعنی کس کے؟ جہنم کے۔ سب رات و ابواب، سات باب کی جمع، ابواب دروازے ہیں۔ اب جہنم کے اس کا مطلب سیون لیولز ہیں، اسی لیے سیون انٹری گیٹس یا ڈورز یا جو بھی آپ کہہ سکتے ہیں وہ ہیں۔ تو جہنم کے کتنے دروازے ہیں؟ سات۔ اور جنت کے کتنے؟ یہ آپ لکھیں گے، ڈھونڈ کے لائیے گا کہ جنت کے کتنے دروازے ہیں۔ تو گیٹس ہیں یا ڈورز ہیں اس کے، کیونکہ ہر ڈور ڈفرنٹ جگہ پہ لے کر جاتا ہے، ہر ڈور ڈفرنٹ لیول پہ لے کر جاتا ہے، اور جہنم کے بھی ڈفرنٹ لیولز ہیں، ظاہر ہے انٹریز بھی ڈفرنٹ ڈفرنٹ ڈور سے ہوں گی۔ جس کو جس لیول پہ جانا ہوگا اس کو اسی دروازے سے دھکا دیا جائے گا۔ لِکُلِّ بَابٍ، لیے ہر دروازے کے، مِنْهُمْ، ان میں سے، جُزْءٌ، ایک حصہ ہے، مقسوم، تقسیم کیا ہوا، یعنی اسپیسیفک اس کے لیے، ہر دروازے کے لیے ایک پورشن مقرر ہے کہ کس کو کس دروازے سے انٹر ہونا ہے، کیونکہ جس لیول کا اس کے گناہ ہوں گی، جس لیول کے اس کا جرم ہوگا، اسی لیول پہ اس کو دھکیلا جائے گا۔ حضرت علی نے ایک دفعہ خطبہ دیتے ہوئے فرمایا، جہنم کے دروازے ایک دوسرے کے اوپر تہ بتہ ہیں، اور آپ نے ایک ہاتھ دوسرے ہاتھ کے اوپر رکھ کے بتایا کہ اس طرح on top of another, ایک کے اوپر دوسرا، دوسرے پہ تیسرا، اس طرح سے کر کے، نہیں، اس طرح واقعی وہ لیولز ہیں۔ اسی لیے درک الاسفل من النار جو ہے نا، نیچے کا بالکل درک ہے۔ تو جو اکثر مفسرین یہ کہتے ہیں، مفسرین کا اپنا وہ ہے کہ جو سب سے اوپر کا طبقہ یا درجہ، لیول یا ڈور جو بھی کہہ سکتے ہیں، وہ آپ صلی اللہ علیہ وسلم کی امت کے جو گناہگار ہوں گے ان کا ہوگا، ٹھیک ہے، جو مسلمان ہیں ان کا ہوگا جہنم۔ اور پھر دوسرا طبقہ لدا، زوئے کے ساتھ، لام زوئے اور یا کے اوپر کھڑی الف، کہتے ہیں یہودیوں کا، اور بعض کہتے ہیں نصارا کا، نصرانیوں کا۔ پھر ہے حطامہ، وما ادراک ما الحطامہ، اس کے بعد سعیر، سین کے ساتھ، اس کے بعد سقر، وہ بھی سین کے، قاف کے ساتھ، پھر جہیم، اور پھر ہاویہ۔ تو پہلا اس امت کے جو گناہگار ہیں ان کا، ان کے لیے جہنم۔ پھر زحاق نے فرمایا کہ نصارہ کے لیے، تیسرا درجہ یہود کے لیے، چوتھا درجہ صابیوں کے لیے، پانچواں درجہ مجوسیوں کے لیے، جو یہ آگ کی پرستش کرتے ہیں، چھٹے میں مشرکین ہوں گے، اور ساتویں میں منافقین ہوں گے۔ اسی طرح ایک اور جگہ پہ آتا ہے کہ جہنم کے سات حصے ہیں، ان میں سے ایک حصہ ان لوگوں کے لیے جو اللہ کے ساتھ شرک کرتے ہیں، ایک حصہ ان کے لیے جو اللہ کے بارے میں شک کرتے ہیں، ایک حصہ ان لوگوں کے لیے جو اللہ سے غافل ہیں، ایک حصہ ان کے لیے جو اپنی شہوات کو اللہ کے احکام پہ ترجیح دیتے ہیں، ایک ان کے لیے جو اپنے غیظ کو اللہ کے غیظ کے مقابلے میں زیادہ قرار دیتے ہیں، ایک حصہ ان کے لیے جو اپنے حصے کی رغبت کو اللہ کے مقابلے میں ترجیح دیتے ہیں. تو مطلب ڈفرینٹ ڈفرینٹ اس کے بارے میں رائے ہیں. کوئی کہتا ہے کہ بھائی مشرکین وہ ہیں جو دو خدا کو مانتے ہیں، وہ اس میں ہوں گے، شک کرنے والے وہ ہیں جن کو پتہ ہی نہیں کہ ان کا کوئی خدا ہے یا نہیں، غافل وہ ہیں جو بالکل ہی خدا کا انکار کرتے ہیں، یعنی جو بالکل ایتھیسٹ ہے، اور اللہ کے مقابلے میں شہوات کو ترجیح دینے والے وہ ہیں جو گناہوں میں ڈوبے ہیں، ان کو کوئی پرواہ نہیں ہے، اللہ کے غیظ سے اپنے غیظ کو زیادہ قرار دینے والے وہ ہیں جو یعنی انبیاء کرام کو اور جو دین کے بڑے مبلغین ہوتے ہیں ان کو قتل کرنے والے ہوتے ہیں، نصیحت کرنے والے پہ ظلم کرنے والے ہوتے ہیں، اور اللہ کے مقابلے میں اپنی رغبت کو ترجیح دینے والے وہ ہیں جو قیامت کا اور حساب کتاب کا انکار کرتے ہیں. تو یعنی ڈفرینٹ رائے ہیں، ڈفرینٹ تفسیروں میں آپ ڈفرینٹ یہ دیکھیں گے، مگر اصل بات کیا ہے کہ یہ سمجھ جانا چاہیے کہ ہر دروازہ الگ الگ فرقے کے لیے، کوئی یہودیوں کے لیے، کوئی نصارہ کے لیے، کوئی صابیوں کے لیے، کوئی مجوسیوں کے لیے، ہر ایک کا الگ الگ، اور ایک دروازہ توحید والوں کے لیے بھی ہے جن کو نجات کی توقع ہوگی، جو اللہ پہ ایمان رکھتے ہوں گے لیکن ان لوگوں نے گناہ کیے ہوں گے، اور یہ بس ایک لیول ایسا ہے جو خالی ہو جائے گا، اور اس کے خالی ہونے کے بعد مفسرین کہتے ہیں کہ اس لیول کے جو دروازے ہیں وہ کھڑکھڑاتے رہیں گے، کیونکہ خالی ہے نا، وہ کھڑکھڑائیں گے. استغفر اللہ. آپ صلی اللہ علیہ وسلم نے اس آیت کی تفسیر میں فرمایا، بعض اہل دوزخ ایسے ہوں گے جن کے ٹخنوں تک آگ ہوگی، اور بعض کی کمر تک آگ پہنچے گی، بعض کی ہنسلی تک آگ پہنچے گی، ان کے اعمال کے اعتبار سے ان کی منزلیں ہوں گی. ہر ایک لیول کا جو عذاب ہے نا وہ بھی ڈفرینٹ ہوگا، اور مقسوم ہے نا ہر جگہ، جز ام مقسوم، ہر دروازے کے اوپر آگ کے 70,000 شامیانے ہوں گے، ٹینٹس ہوں گے جیسے جنہوں نے اس کو کور کیا ہوگا، اور ہر شامیانے میں 70,000 خیمے ہوں گے، اور ہر خیمے میں آگ کے 70,000 تنور ہوں گے، ہر تنور میں 70,000 آگ کی کھڑکیاں، اور ہر کھڑکی میں آگ کی 70,000 چٹانے ہیں، اور اسی طرح آن اینڈ آن اینڈ آن. اس میں اس حدیث میں بہت ساری اور باتیں، اور یہ بھی ہے کہ 70,000 بچھو ہوں گے، اور ہر بچھو کی آگ کی 70,000 اس کی دمیں ہیں، اور ہر دم میں 70,000 ہڈیاں ہیں. اسی طرح یہ بھی آتا ہے کہ جو شخص سب سے پہلے جہنم میں داخل ہوگا وہ دروازے پر 400,000 جہنم کے پہرے دار دیکھے گا، جن کے چہرے سیاہ ہوں گے، اور ان کے کھلے ہوئے منہوں سے داڑھیں دکھائی دے رہی ہوں گی، اور ان کے دلوں سے رحمت نکال لی گئی ہوگی، اور ان میں سے کسی کے دل میں ایک رائی کے دانے کے برابر بھی رحم نہیں ہوگا. یہ تفسیر ابن ابی حاتم میں ہے. اللہ اکبر. اللہم اجرنا من النار.
سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. تلاوت سنیں.
بسم اللہ الرحمن الرحیم. الف لام را. تلك آیات الكتاب وقرآن مبین. ربما يود الذين كفروا لو كانوا مسلمين. ذرهم يأكلوا ويتمتعوا ويلههم الأمل فسوف يعلمون. وما أهلكنا من قرية إلا ولها كتاب معلوم. ما تسبق من أمة أجلها وما يستأخرون. وقالوا يا أيها الذي نزل عليه الذكر إنك لمجنون. لو ما تأتينا بالملائكة إن كنت من الصادقين. ما ننزل الملائكة إلا بالحق وما كانوا إذا منظرين. إنا نحن نزلنا الذكر وإنا له لحافظون. ولقد أرسلنا من قبلك في شيع الأولين وما يأتيهم من رسول إلا كانوا به يستهزئون كذلك نسلكه في قلوب المجرمين لا يؤمنون به وقد خلت سنة الأولين ولو فتحنا عليهم بابا من السماء فظلوا فيه يعرجون لقالوا إنما سكرت أبصارنا بل نحن قوم مسحورون ولقد جعلنا في السماء بروجا وزيناها للناظرين وحفظناها من كل شيطان رجيم إلا من استرق السمع فأتبعه شهاب مبين والأرض مددناها وألقينا فيها رواسي وأنبتنا فيها من كل شيء موزون وجعلنا لكم فيها معايش ومن لستم له برازقين وإن من شيء إلا عندنا خزائنه وما ننزله إلا بقدر معلوم وأرسلنا الرياح لواقح فأنزلنا من السماء ماء فأسقيناكموه وما أنتم له بخازنين وإنا لنحن نحيي ونميت ونحن الوارثون ولقد علمنا المستقدمين منكم ولقد علمنا المستأخرين وإن ربك هو يحشرهم إنه حكيم عليم ولقد خلقنا الإنسان من صلصال من حمأ مسنون والجان خلقناه من قبل من نار السموم وإذ قال ربك للملائكة إني خالق بشرا من صلصال من حمأ مسنون فإذا سويته ونفخت فيه من روحي فقعوا له ساجدين فسجد الملائكة كلهم أجمعون إلا إبليس أبى أن يكون مع الساجدين قال يا إبليس ما لك ألا تكون مع الساجدين قال لم أكن لأسجد لبشر خلقته من صلصال من حمأ مسنون قال فاخرج منها فإنك رجيم وإن عليك اللعنة إلى يوم الدين قال رب فأنظرني إلى يوم يبعثون قال فإنك من المنظرين إلى يوم الوقت المعلوم قال رب بما أغويتني لأزينن لهم في الأرض ولأغوينهم أجمعين إلا عبادك منهم المخلصين قال هذا صراط علي مستقيم إن عبادي ليس لك عليهم سلطان إلا من اتبعك من الغاوين وإن جهنم لموعدهم أجمعين لها سبعة أبواب لكل باب منهم جزء مقسوم.